तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS नेपाली SBS साउथ एसियनमा
मोन्टेश्वरी राजभण्डारी झन्डै 30 वर्षदेखि नेपालको रेडियो क्षेत्रमा सक्रिय छिन्। हाल उज्यालो रेडियो नेटवर्कको संचालक संस्था कम्युनिकेशन कर्णकी बोर्ड सदस्य रहेकी राजभण्डारीले विशेष गरी रेडियो पत्रिकामा काम गरेकी छिन् र विगतका 3 दशकमा राजभण्डारीले नेपालको रेडियो क्षेत्रका विभिन्न आरोह अवरोहका समयमा अनुभव बटुलेकी छिन्। विश्व रेडियो दिवसको उपलक्ष्यमा सेवा भट्टराईले राजभण्डारीसँग नेपालमा रेडियोको अवस्था र सान्दर्भिकताका बारेमा कुराकानी गर्दै रेडियोसँग तपाईँको सम्बन्ध कसरी सुरु भयो त भनेर सोधेकी थिइन् र यो कुराकानी सुन्नतर्फ लागौं।
रेडियो हाम्रो घरमा बजिरहन्थ्यो, सधैँ नै गीत सुन्न थाल्यौँ अनि अलिकति बुझ्ने भएपछि समाचार सुन्न थाल्यौँ अनि त्यसपछि रेडियोमा फरमाइस पठाउन मलाई एकदम रहर लाग्थ्यो। म रेडियोमा पत्र लेख्ने, रेडियोमा फरमाइस पठाउने अनि कति नेपालका रेडियो मात्रै होइन कि यो मस्को रेडियो मस्कोको नेपाली सेवा, बिबिसी नेपाली सेवा, चाइनाको रेडियो पेकिङ अनि विदेशका रेडियोहरूले चाहिँ जवाब पनि पठाउँदा चाहिँ मलाई एकदम रमाइलो लाग्थ्यो कि त्यहाँको टिकटहरू अनि उहाँहरूले पठाउने त्यो प्रिन्टेड जवाफ। म काठमाडौँको मेरो बुवाको जागिरको सर्वा हुँदा म इलाम गएँ र इलाममा गएपछि मलाई नेपाली बोल्न आएको रहेनछ भन्ने थाहा भयो। काठमाडौँमा हाम्रो आधा जस्तो समय चाहिँ नेपाल भाषा नै बोलेर चल्थ्यो। इलाममा चाहिँ कस्तो चलन रहेछ भने चाहिँ नेपाली पनि इङ्ग्लिस पनि रिडिङ गराउने रहेछ। मैले जब नेपाली पढ्न थालेँ सबै हाँसे अनि मलाई त्यो अप्ठ्यारो चाहिँ लागेन। अब मैले कसरी नेपाली सुधार्ने भन्ने मात्रै मेरो प्रयास रह्यो। अब मैले कुन कुन शब्द कसरी उच्चारण गर्छ भनेर थाहा पाउनको लागि रेडियोको समाचार ध्यानपूर्वक सुन्न थालेँ र त्यो 6 महिनामा मैले सायद धेरै आफूलाई सम्हालिसकेका थिएँ।
रेडियोमा काम गर्न चाहिँ कसरी थाल्नुभयो?
नेपाल फ्यामिली हेल्थ सर्भे भन्ने एउटा सर्भेको लागि चाहिँ मान्छे माग्यो र त्यो मागेपछि चाहिँ मैले त्यसमा फर्म भरेँ। सङ्खुवा सभाको 8 गाउँहरूमा गएँ। जब त्यो गाउँमा मैले रेडियो पपुलर भएको सुनेँ र रेडियोमा त्यति बेला बजेका सामग्रीहरू चाहिँ दिउँसो गीतहरू नै बज्थ्यो, सोसियल लाइफको अलिकति केही कुराहरू नबजेको जस्तो लाग्यो र त्यसपछि म लगत्तै काठमाडौँ आएपछि चाहिँ म तालिम लिएर रेडियोमा काम गर्छु भनेर सोचेँ र मैले 1993 CWDमा डेभलपमेन्ट जर्नालिजम एन्ड जेन्डर भन्ने कोर्स गरेँ। त्यसै बेलामा नेफेजले तालिम सुरु गर्यो रेडियो प्रोग्राम प्रडक्सनको 1996 अनि त्यसमा म जोइन गरेँ। त्यति बेला चाहिँ हामीले रेडियो सगरमाथाको लागि भनेर रेडियो कार्यक्रमहरू बनाउनु पर्थ्यो। त्यसै बिचमा खोजखबर रेडियो कार्यक्रम सुरु गर्ने भएपछि हामी अलिकति कार्यक्रम बनाउन तालिम गरिरहेका साथीभाइहरू चाहिँ त्यहाँ जुट्यौँ।
प्रविधि चाहिँ कस्तो थियो त्यो बेलामा?
हामीले क्यासेटमा रेकर्ड गर्थ्यौँ किनभने हामीले त्यति बेला पनि फिल्डको भोइसहरू बढी नै युज गर्थ्यौँ। फिल्डको भोइसहरूलाई त्यहाँ रेडियोमै गएर यति मिनटमा यो छ भनेर अनि त्यो एडिट गर्थ्यौँ। खोजखबर त 15 रेडियो प्रोग्राम हो होइन, तर त्यो प्रोग्राम गर्नको लागि हामी 2-3-4 मान्छे चाहिँ दिनभरि जसो नै काम गर्नुपर्थ्यो। अझ हामीभन्दा नयाँलाई चाहिँ हामी ट्रान्सक्राइब गराउँथ्यौँ अनि त्यसबाट कुन गर्ने भनेर सेलेक्ट गर्थ्यौँ अनि हाम्रो एडिटर त्यति बेला हरिकलाजी र गोपालजी अनि उहाँहरूले चाहिँ यो फेरि हामीले लेखेको स्क्रिप्टलाई एडिट गर्नुहुन्थ्यो र त्यो एडिट गरेको 1-2 प्र्याक्टिस गरेर रेडियो नेपालमा गएर स्कुलमा रेकर्ड गर्दा अब रिटेक गर्न मिल्थ्यो कि मिल्दैन तपाईँहरू सोच्नुहोस् कस्तो हुन्थ्यो होला। कतिवटा शब्दहरू त्यहाँ बोल्न नहुने दामोदर अधिकारी र धन लामा चाहिँ सेन्सरमा हुनुहुन्थ्यो, उहाँहरूले प्रोग्राम सुन्नुहुन्थ्यो। न्याय किन ढिलो भयो भन्ने पहिलो रिपोर्ट थियो कि र त्यो रेडियो नेपालबाट बजाउनु पर्ने थियो र त्यसमा चाहिँ त्यति बेलाको न्यायाधीशले चाहिँ जस उनीहरूले चिठी समयमा नपुगाएर न्याय ढिलो भयो भन्ने भन्नुभएको थियो कि र त्यो पहिलो प्रोग्रामको पहिलो साउन्ड बाइट काटिदिनु भएको थियो कि बज्दैन भनेर। त्यो स्कुलमा यसरी चट्ट काटेर एउटा मात्रै शब्द काटेर फेरि जोड्नु पर्दा कति समस्या हुन्थ्यो होला।
स्कुल टेपदेखि अहिलेसम्म आउँदा कस्ता कस्ता खालका प्रविधिहरूमा काम गर्नुभयो?
हामीले काया कैरन सुरु गरेपछि पहिलो काया कैरन चाहिँ क्यासेटमा हामीले गाडी र प्लेनबाट पठाएर काठमाडौँ बाहिर बजायौँ अनि बसबाट गएपछि जोगीमारामा एकचोटि पहिरो आएपछि हाम्रो प्रोग्राम बन्द भयो। त्यसपछि अब इन्टरनेट खोज्न थाल्यौँ। 2058 साउनमा इन्टरनेट सुरु गऱ्यौँ। हामीले पानासँगको सहयोगमा इन्टरनेट चलाउन सिक्यौँ तर ब्यान्डविड्थको यस्तो हालत भएछ कि हामीले जसो तसो यहाँबाट प्रोग्राम आधा घन्टाको प्रोग्राम पठाउँथ्यौँ तर बाहिर पुगेपछि चाहिँ पाँच मिनट दस मिनट डाउन भएपछि फेरि इन्टरनेट बन्द हुँदो रहेछ त्यो प्रोग्राम त. अनि बिहान छ बजीको कार्यक्रम दस बजीसम्म बस्थ्यो बाहिर मनकामना एफएम लुम्बिनी एफएमहरूमा है. बिजोग भयो भनेर त्यो एक महिना डेढ महिनापछि हामीले त्यो सकेनौँ. अनि फेरि अर्को प्रविधि खोजियो र टेलिफोन हाइब्रिडबाट चाहिँ सिधै प्रोग्राम जाँदो रहेछ, अब चाहिँ डिस्टर्ब हुँदैन भनेर 2058 चाहिँ टेलिफोन हाइब्रिडको प्रयोग गऱ्यौँ. र टेलिफोन हाइब्रिड हामीले चारवटा राख्यौँ. अनि रेडियोहरू बढेपछि त कार्यक्रम चाहियो. अनि 6:30 बजे फेरि हामी न्युज पढ्थ्यौँ. अनि त्यति बेला टेक्निसियन पनि हामी नै थियौँ. 2060 सालमा चाहिँ सञ्चार मन्त्रालयबाट सेटेलाइट रिसिभर र रेडियो कार्यक्रम वितरणको अनुमति प्राप्त भएपछि चाहिँ हामीले नेपाल खबर पनि बजाउन थाल्यौँ. अनि राजाको शासनमा हामीलाई मर्कन्टाइलले सेटेलाइट पनि काटिदियो र त्यसपछि आफ्नै सेटेलाइट चाहिँदो रहेछ भन्ने थाहा भयो. राजाको शासनमा अब कम्युनिकेसन गर्नर गर्ने बन्द गर्ने ठाडो आदेश पनि आयो. जे 13 गते कम्युनिकेसन गर्नले चाहिँ सर्वोच्च अदालतमा रिट राखेपछि अन्तरिम आदेशबाट कम्पनी बन्द नगर्नु भनेर आदेश दिएपछि 2062-63 को आन्दोलन सुरु भयो.
डिजिटल प्रविधिको प्रयोग कहिलेदेखि गर्न थाल्नु भयो, कतिको सजिलो भएको छ यसले?
हामीले 2000 हामीले तालिम लियौँ र त्यसपछि लगत्तै नै हामीले डिजिटल चाहिँ स्टार्ट गर्यौँ.
झन्डै 30 वर्षको अवधिमा कार्यक्रमहरू र के कस्तो सामग्री बच्छ रेडियोमा भन्ने कुरामा चाहिँ कस्तो परिवर्तन पाउनु भएको थियो?
पहिला हामीले चाहिँ अब रेडियो म्यागजिनबाट सुरु गरेको भएर मलाई अझैसम्म पनि म चाहिँ रेडियो म्यागजिन मात्रै बनाउँछु होइन. हामीले रेडियोका धेरै फर्मेटहरू प्रयोग गर्न प्रयास चाहिँ गऱ्यौँ. कोभिड पछि चाहिँ अब आएर सबै रेडियोहरूमा नै इन्टरभ्यू फर्मेट अब टेलिफोनबाट पनि गर्न मिल्छ भन्ने भयो. जबकि हामीले पहिला टेलिफोनबाट लिएको इन्टरभ्यूहरू डिस्करेज गर्थ्यौँ. सरकारी मिडियाका मान्छेहरू चाहिँ टेबलमा बसेर कार्यक्रम उत्पादन गर्छन्, हामी त फिल्ड जान्छौँ भनेर जुन गौरव गर्थ्यौँ नि, अब आएर हामी पनि फिल्डमा कम र अब टेबलमा बढी चाहिँ भएको थियो कोभिडपछि. तर अहिले बिस्तारै फेरि हामी फिल्डमा चाहिँ जान थालेका छौँ. एफएम रेडियो सुरु भएपछि एकजना आरजे होइन, आरजेले फोनमा कुरा गरेर रेडियो प्रोग्राम चलाउने यस्तै कार्यक्रमहरू नै चलेको छ.
अब नेपाल जस्तो सानो देशमा 700 भन्दा बढी स्थानीय रेडियोहरू छन्, यो चाहिँ हाम्रो देशको आकार अनुसार चाहिँ धेरै भन्ने पनि मानिन्छ होइन, यस्तो किन होला? नेपालमा किन लोकप्रिय छ रेडियो र नेपालमा रेडियोको अवस्था महत्त्व के छ जस्तो लाग्छ?
यो स्वस्थ प्रतिस्पर्धा पनि होइन, रेडियोको आवश्यकता पनि होइन, हामीलाई थाहा छँदैछ राजनीतिक दलहरूको इन्ट्रेस्ट बढी भएर यस्तो भएको हो. सबै रेडियोहरू अहिले बाँचिरहेका छन् छैनन् थाहा भएन, तर केही रेडियोहरू चाहिँ अब राम्रो गरि पनि रहेका छन्. हाम्रो जुन देशको जातीय विविधता छ, भाषिक विविधता छ नि नेपालमा, त्यसै कारणले त्यो हरेक विविधतालाई समेट्नको लागि चाहिँ रेडियोले एकदमै राम्रो काम गरिरहेको छ. बजार चाहिँ एकदमै सीमित भयो अनि हाम्रो आफ्नै स्रोतहरू नहुने हुँदा रेडियोलाई बचाइराख्न गाह्रो भयो र त्यसै कारणले कतिपय रेडियोहरूले चाहिँ अब रिले गर्छन् र यो रिले गरेको चाहिँ पहिला एकदमै नराम्रो भन्थ्यो कि नेपालमा, केन्द्रको समाचार बजाउने हो र स्थानीय रेडियोले स्थानीय समाचार पो बजाउने हो भन्दछन्. तर फेरि पनि हामीले हेऱ्यौँ भने मान्छेलाई त फेरि केन्द्रको समाचारप्रति नै बढी चाहना छन् त. पहिला चाहिँ हाम्रो मार्केट सेन्टर नै थियो भने अहिले चाहिँ स्थानीय बजारमा गएको छ होइन, स्थानीय तहमा गएको छ. कतिवटा रेडियो स्टेसनहरू चाहिँ बाँच्नलाई सजिलो भएको छ जसको पहुँच स्थानीय तहसम्म छ, तर जसको पहुँच स्थानीय तहको सम्म छैन उहाँहरूले चाहिँ न यता न उता भएर बाँचिरहेको छ.
अरू सञ्चार माध्यमको तुलनामा र विशेष गरी इन्टरनेटको तुलनामा चाहिँ रेडियोको अवस्था कस्तो छ?
त्यसले रेडियोलाई अलिकति प्रभाव चाहिँ पार्यो. रेडियो अहिले पनि कम खर्चमा र उसले चाहेको बेला सुन्न सक्छ. हामीले जहिले पनि भन्ने गरेको रेडियो चाहिँ सुन्दा ब्याकग्राउन्ड मिडिया हो, जसले चाहिँ त्यो सुन्दै हामी अरू काम गर्न सक्छौँ.
अब सामग्रीको पनि कुरा गर्दाखेरि नेपालका रेडियोहरूले लैङ्गिक मुद्दाहरूलाई कतिको समेटेका छन् जस्तो लाग्छ र रेडियोहरूमा काम गर्ने महिलाहरूको सङ्ख्या र अवस्था चाहिँ कस्तो छ जस्तो लाग्छ?
रेडियो आएपछि रेडियो चाहिँ महिला मैत्री पनि भएको छ, किनभने रेडियोमा त भोइस भेराइटी चाहियो, पुरुषको मात्रै भोइसले भएन भनेपछि महिलाले ओभियसली काम पायो. पत्रकार महासङ्घकै तथ्याङ्क हेर्ने हो भने पनि जुन स्थानीय रेडियोहरूको सङ्ख्या वृद्धिसँगै नेपाली पत्रकार महिलाको सङ्ख्या चाहिँ वृद्धि भएको छ.
अब अघि पनि तपाईँले नेपालको सानो बजार र सीमित स्रोतको कुरा गर्नुभयो, यस्ता समस्याहरू हुँदाहुँदै नेपालमा रेडियोको भविष्य चाहिँ कस्तो देख्नु भएको छ?
नेपालमा रेडियोको भविष्य छ, किनभने मान्छेहरू जति व्यस्त हुन्छन् उनीहरूको सूचनाको स्रोत चाहिँ रेडियो नै हुँदो रहेछ। विकसित देशमा जाँदा पनि उनीहरूले गाडीमा चढेर रेडियो सुन्छन् बढी समय। रेडियो अझै पनि विश्वसनीय छ डिजिटल मिडियाभन्दा। रेडियो चाहिँ हाम्रो साथी हो, त्यसले भनेको कुरा चाहिँ मलाई नै भनेको हो जस्तो चाहिँ फिल हुन्छ। हामीले विदेशमै पनि पहिलादेखि हेऱ्यौँ भने बिहेभियर चेन्ज कम्युनिकेसनमा रेडियो नै प्रयोग भयो नि त धेरै जसो। अस्ति भर्खर हामीले त्यो ललितपुरको एउटा खोइचा गाउँको महिलाहरूले चाहिँ हामीलाई रुगाखोकी लाग्यो भने औषधि खानु पर्दैन होइन, ज्वानो पानी अदुवा पानी खाए पुग्छ भन्छौँ नि, यस्तै उहाँहरूले सिप प्रयोग गरेर धेरैवटा औषधिहरू बनाउनु भएको रहेछ कि। अनि त्यो प्रोग्राम बजिसकेपछि यहाँ रेडियोमा फोन आयो कि, यो के भयो, यसलाई कसरी गर्ने, मान्छेहरूको आकर्षण छ भन्ने चाहिँ त्यसले बुझाउँछ।
जुन तपाईँले अघि स्रोतको कमी छ र जनशक्तिको पनि कमी छ भनेर भन्नुभएको थियो, ती चुनौतीहरूको सम्बोधन चाहिँ कसरी गर्न सकिन्छ होला?
स्रोतमा विविधता चाहिँ हामीले खोजिरहेका छौँ कि, मार्केटमा कम्पिटिसन पनि छ र कम्पिटिसन फेरि फियर छैन। अनि सबैभन्दा गाह्रो नेपाली अहिले बजारमा चाहिँ भ्रष्टाचार, जुन विज्ञापनको पैसा चाहिँ अस्ति पत्रिकाहरूमा आएको छ नि होइन, हामीले अब पत्रिकाको त त्यहाँ स्पष्ट नै लेखेको छ 80% चाहिँ डिस्काउन्ट, त्यसरी त कसरी मिडिया बाँच्छ। रेडियो चाहिँ एकदम खर्चिलो माध्यम पनि हो नि कार्यक्रम बनाउन, प्राय हामीले राम्रो राम्रो प्रोग्रामहरू चाहिँ गर्नको लागि स्पोन्सर नै चाहिने कारण चाहिँ यही नै हो। अनि हामीले आफैले गर्ने कार्यक्रमहरू पनि छन्, हामीले समाचारलाई त कसैको स्पोन्सर गर्दैनौँ, विज्ञापन मात्रै बजाउने हो त्यहाँ। अब देशमा उद्योग धन्दाहरू पनि सबै बन्द छन्, अनि हामीले कहाँबाट विज्ञापन लिने त भन्ने पनि भइरहेछ, तर पनि हामीले खोज्न चाहिँ जसो तसो तानिरहेछौँ।
र श्रोतामा यो विश्व रेडियो दिवसको उपलक्ष्यमा सेवा भट्टराईले मन्टो श्रीराज भण्डारीसँग नेपालमा रेडियोको अवस्था र सान्दर्भिकताका बारेमा कुराकानी गर्दै हुनुहुन्थ्यो। र हामी जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका विचार चाहिँ वक्ता स्वयंको हो, र यो जस्तै हाम्रा अन्य अडियो सामग्रीका लागि चाहिँ एसपिएसको अडियो एप निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ, वा तपाईँले पोडकास्ट सुन्ने एप्पल पोडकास्ट, स्पोटिफाई लगायत सबै सेवाहरूमा पनि हामी उपलब्ध छौँ। एसपिएस नेपाली पोडकास्ट भनेर खोज्नुहोला। सोसल मिडियामा पनि हामी फेसबुक र एक्स र इन्स्टाग्राममा चाहिँ @SBS नेपाली र युट्युबमा चाहिँ @SBS साउथ एसियन ह्यान्डलहरूमा पनि उपस्थित छौँ, जहाँ चाहिँ यी सामग्री लगायत थुप्रै विषयमा हामीले निर्माण गरेका भिडियोहरू, फोटोहरू र केही विशेष लेखहरूका लिङ्क पनि पाउन सक्नुहुनेछ। लाइक, फलो र सब्सक्राइब गरेर हामीलाई साथ दिनुहोस्। थप जानकारीका लागि चाहिँ यहाँहरू हाम्रो वेब पेज sbs.com.au/nepalima जान सक्नुहुनेछ।
SBS नेपाली मोबाइल, अनलाइन र रेडियोमा
अनलाइन र सोसियलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।